यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा बीच भेट। वैशाख 27 गते प्रतिनिधि सभामा पेश हुने विश्वासको मतको पक्षमा सहयोग गर्न प्रधानमन्त्रीको आग्रह। नेकपा माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता। कोरोना संक्रमणका कारण नेपालमा थप 58 जनाको मृत्यु। थप 8,659 जनामा कोरोना संक्रमण। नेपालमा कोरोना महामारी शुरू भएपछि आज मृतक र संक्रमितको संख्या अहिलेसम्मकै धेरै। र भारतमा वैज्ञानिक सल्लाहकारहरूद्वारा कोरोनाको तेस्रो लहर आउने चेतावनी। नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा आज बुझाएको छ। माओवादी केन्द्रको स्थायी समिति बैठकको निर्णय अनुसार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारीको पत्र आज संसद सचिवालयमा बुझाएको हो। माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरूङले संसद सचिवालयका सचिव गोपाल नाथ योगीलाई समर्थन फिर्ताको पत्र बुझाउनु भएको हो। प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएपछि माओवादीले समर्थन फिर्ता लिने निर्णय गरेको हो। माओवादीले समर्थन फिर्ता लिए पनि प्रधानमन्त्री ओलीले वैशाख 27 गते विश्वासको मत लिने निर्णय गरे अनुसार सो दिन प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कंग्रेसका सभापति एवं प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा बीच आज भेटवार्ता भएको छ। सभापति देउवा निवास बुढानील कण्ठमा भएको भेटमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा वैशाख 27 गते पेश हुने विश्वासको मतको पक्षमा सहयोग गर्न आग्रह गर्नुभएको सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिनुभयो। सभापति देउवाले विश्वासको मतको पक्षमा सहयोग गर्न नसक्ने स्पष्ट गर्नुभएको सभापति देउवाका सहयोगी देउवाले जानकारी दिनुभयो। यसैगरी भेटमा कोरोना संक्रमण रोकथामका लागि प्रभावकारी कदम चाल्न र निशुल्क उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्रीलाई सभापति देउवाले आग्रह गर्नुभएको थियो। नेपालमा कोरोना भाइरसबाट आज थप 8,659 जना संक्रमित भएका छन्। 20,756 वटा नमूनाको पीसीआर परीक्षण गर्दा 8,605 जना तथा 616 वटा नमूनाको एन्टीजेन परीक्षण गर्दा 54 जना गरी थप 8,659 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार आज काठमाण्डुमा 2,849 जना, ललितपुरमा 518 जना र भक्तपुरमा 458 जना गरी काठमाण्डु उपत्यकामा मात्रै 3,825 जनामा संक्रमण पुष्टि भएको छ। यसैगरी कोरोना संक्रमणका कारण आज थप 58 जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा 3,475 जनाको कोरोनाका कारण मृत्यु भएको छ। आज थपिएको संक्रमित र मृतक दुवैको संख्या कोरोना महामारी शुरू भएदेखिको उच्च संख्या हो। दैनिक रूपमा संक्रमण दर बढ़दै जाँदा आज सक्रिय संक्रमितको कुल संख्या 66,352 पुगेको छ। सक्रिय संक्रमित मध्ये 61,588 जना होम आइसोलेसनमा छन् भने बाँकी अस्पताल तथा संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। यस्तै आज थप 1,993 जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् भने निको हुने दर 80.6% रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढ़िरहेका क्षेत्र कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा बढ़ाउन स्थानीय पालिकाहरूलाई आग्रह गरेको छ। मन्त्रालयले संक्रमणको जोखिम उच्च भएका क्षेत्रहरूमा कन्ट्याक्ट ट्रेसिङको दायराभित्र पर्ने व्यक्तिको घरमै गएर स्वाब संकलन गर्न सकिने र त्यसका लागि अधिकतम 500 शुल्क लिन सकिने व्यवस्था गरेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले बताउनुभयो।
स्थानीय तहहरूलाई जोखिमयुक्त स्थानहरूमा कन्ट्याक्ट ट्रेसिङ सघन रूपमा गरी नमूना संकलन गरी COVID-19 को परीक्षा बढ़ाउने व्यवस्था गर्नुहुन अनुरोध गरेका छौं हामीले। र अर्को COVID-19 को परीक्षणका लागि घरमै गएर PCR परीक्षण गर्ने नमूना संकलन गर्ने व्यक्तिहरूका लागि संकलनको शुल्क अधिकतम ₹500 निर्धारण गर्ने र यसको लागि आवश्यक मापदण्डको व्यवस्थापन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने भन्ने निर्णय भएको छ।
प्रवक्ता गौतमले कोरोना संक्रमितको उपचारमा प्रयोग हुँदै आएको रेमडेसिभिर औषधिको अभाव नभएको समेत जानकारी दिनुभयो। नेपालमा हाल 1,28,000 भाइल रेमडेसिभिर मौजदात रहेको र एक दुई दिनभित्रमा 4,000 भाइल थप हुने प्रवक्ता गौतमले जानकारी दिनुभयो। मुलुकमा कोरोना संक्रमण बढ़ेसँगै नियन्त्रणका लागि विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरेका छन्। वैशाख 7 देखि जारी हुन थालेको निषेधाज्ञा आजसम्म 52 जिल्लामा लागू गरिएको छ। त्यसमध्ये 12 जिल्लामा आंशिक आदेश जारी भएको छ। पछिल्लो 24 घण्टामा 6 जिल्लामा निषेधको आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ। जस अनुसार यसरी आदेश जारी हुने जिल्लामा म्याग्दी, मुगु, तनहु, बारा, सिरहा र नवलपरासी पश्चिम रहेको छ। त्यसमध्ये तनहु र म्याग्दीमा क्षेत्र तोकेर आंशिक आदेश जारी भएको छ। नवलपरासी पश्चिममा आज बिहानदेखि आदेश लागू भइसकेको छ भने म्याग्दी, मुगु र तनहुमा आज राति 12 बजेदेखि लागू हुनेछ। बारा र सिरहामा बिहिबार बिहान 6 बजेदेखि निषेधाज्ञा लागू हुनेछ। उप प्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको खोप यथाशीघ्र नेपाल ल्याउने विषयमा परामर्श गर्नुभएको छ। कोविड 19 संकट व्यवस्थापन केन्द्र सीसीएमसी निर्देशक समितिका संयोजक समेत रहनुभएका उप प्रधानमन्त्री पोखरेलले आज गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदीप गेवाली, स्वास्थ्य मन्त्री हृदेश त्रिपाठी, मुख्य सचिव डाक्टर शंकर दास मैनालीसँग छलफल गर्नुभएको हो। बैठकमा तत्कालै नेपालमा खोप ल्याउने र त्यसका लागि खरिद प्रक्रिया यथाशीघ्र टुंगोमा पुर्याउने विषयमा छलफल भएको थियो। नेपाली सेना मुलुकमा बढ़िरहेको कोविड 19 संक्रमण रोकथामका लागि विभिन्न योजनाका साथ आवश्यक तयारीमा जुटेको छ। प्रधान सेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा आज बसेको विशेष बैठकले विक्रम सम्बत 2072 पछि सेनाको स्वास्थ्य सेवाबाट अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई राष्ट्रलाई आवश्यक परेका बखत सेवामा पुनः आउन सक्ने गरी तयारी हालतमा रहन आग्रह गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सेनाको स्वास्थ्य सेवाबाट उक्त अवधिमा अवकाश हुनेको संख्या 320 हाराहारीमा छ। सेनामा उपरथीको नेतृत्वमा स्वास्थ्य निर्देशनालय छ। हाल सेनाको स्वास्थ्य सेवा विभागमा 2,000 भन्दा बढ़ी जनशक्ति कार्यरत छन्। पाल्पामा गत शुक्रबारदेखि निषेधाज्ञा जारी गरे पनि कोरोना संक्रमण दर बढ़दो नै रहेको छ। संक्रमण दर घटाउन निषेधाज्ञाको पूर्ण रूपमा पालना गर्न स्थानीय प्रशासनको आग्रह छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
पाल्पामा निषेधाज्ञा जारी छ। अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द छन्। जिल्लामा कोरोना संक्रमणको दर समेत उच्च छ। जिल्ला बाहिरबाट आउनेहरूको उचित व्यवस्थापन नहुँदा जिल्लामा समुदाय स्तरमा संक्रमणको दर भयावह अवस्थामा छ। अहिले पाल्पामा सक्रिय संक्रमितको संख्या 600 माथि पुगिसकेको छ। पहिलेको भन्दा फरक प्रकृतिको कोविड भाइरस भएकाले पाल्पाका स्थानीय तहहरूले त्यही अनुसारको तयारी र व्यवस्थापन गरेको बताउनुहुन्छ माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापा।
अहिलेको परिस्थिति के छ भने गाउँको कुनै कसैले अलिक सिम्टम्स आएको छ भने गाउँपालिकाले कोविड अस्पतालको सञ्चालनमा चाहिँ ल्याएको छ। गाउँपालिकाले प्रत्येक कोविड पोजिटिभ व्यक्तिहरूलाई प्रत्येक दिन उहाँहरूको स्वास्थ्य स्थिति बुझ्ने र थप आवश्यक छ भने कन्ट्याक्ट ट्रेसिङ गर्ने गरी पनि काम गरिराखेको अवस्था छ।
10 स्थानीय तह रहेको पाल्पामा दैनिक संक्रमण बढेको स्वास्थ्य कार्यालय पाल्पाको तथ्याङ्कमा उल्लेख छ। निषेधाज्ञा मात्र नभई कन्ट्याक्ट ट्रेसिङका साथै परीक्षण र मानिसको भीड़भाड़लाई रोक्ने हो भने संक्रमण दर कम हुने धारणा राख्नुहुन्छ स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थी।
निषेधाज्ञा भनेपछि सबै घर केस गर्दैन, ट्रान्समिसन रोक्नलाई चाहिँ यसले चाहिँ मदत पुर्याउने हो। हाम्रो चाहिँ कन्ट्याक्ट ट्रेसिङ कसरी गरेका छौँ र कहाँ कहाँ भइरहेको छ भन्नेदेखि लिएर हरेक कुराबाट चाहिँ अपरह पार्छ। कम्प्लिटली चाहिँ लकडाउन निषेधाज्ञा जारी गर्ने हो, मान्छेहरू मुभ नहुने हो।
जिल्लामा कोरोना संक्रमणको चेन ब्रेक गर्न निषेधाज्ञा जारी गरिएको छ। जिल्लामा निषेधाज्ञा पूर्ण रूपमा कार्यान्वयन भएको र कोही पनि काम नपरी घर बाहिर ननिस्किएको खण्डमा संक्रमणको चेन ब्रेक गर्न सकिने बताउनुहुन्छ पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेय।
कोरोना फैलिसकेको कारणले गर्दाखेरि संक्रमणको चेन ब्रेक गर्नको लागि हामीले निषेधाज्ञा जारी गरेका छौँ। निषेधाज्ञामा जिल्ला प्रशासन कार्यालयको प्रमुखको हैसियतले पनि म अनुरोध पनि के गर्न चाहन्छु भने अति आवश्यक काम परे भन्दा बाहेक कोही पनि पाल्पावासीहरू चाहिँ बाहिर निस्किदिनु भएन भने संक्रमणको चेनलाई चाहिँ ब्रेक गर्न हामी सफल हुन्छौँ।
कोरोना संक्रमण नियन्त्रणका लागि हालसम्म कुनै पनि औषधि नबनिसकेको अवस्थामा संक्रमण नियन्त्रणका लागि अहिले निषेधाज्ञा भन्दा अर्को विकल्प देखिँदैन, तर यो दीर्घकालीन रूपमा समस्याको समाधान भने होइन। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले, मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो, एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान बमोजिम रेलवे अध्यादेश 2078 जारी गर्नुभएको छ। मन्त्री परिषदको सिफारिशमा सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा आज जारी विज्ञप्तीमा जनाइएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। मुख्यमन्त्रीमा कोरोना संक्रमण पुष्टि भएपछि अहिले आफ्नै सरकारी निवासमा आइसोलेटेड भएर बस्नु भएको उहाँका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिनुभयो। दाङको लमहीमा कोरोना संक्रमितको उपचारका लागि 25 शैयाको एचडीयू अस्पताल संचालनमा आएको छ। देउखुरीका 4 स्थानीय पालिकाले लमही नगरपालिका 5 अस्पताल संचालनमा ल्याएका हुन्। लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले आज आफ्नो पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले नवनियुक्त 3 मन्त्रीलाई मुख्यमन्त्री शंकर पोखरेलका उपस्थितिमा शपथ गराउनु भएको हो। शपथ लिनेमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठ, आन्तरिक मामिला तथा कानून मन्त्री चेत नारायण आचार्य र शिक्षा तथा सामाजिक विकास मन्त्री धर्मबहादुर लाल श्रीवास्तव हुनुहुन्छ। नवगठित मन्त्री परिषदमा मुख्यमन्त्री सहित 9 मन्त्री र 1 राज्य मन्त्री छन्। सर्वोच्च अदालतले न्याय परिषद सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मी बहादुर निराला खड्काको निधनले देशले एउटा सच्चा न्यायप्रेमी व्यक्तित्वलाई गुमाएको जनाएको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा सहित सम्पूर्ण न्यायाधीशको आज बसेको आकस्मिक बैठकले निरालाको निधनले न्यायको क्षेत्रमा क्षति पुगेको जनाएको हो। पूर्व महान्यायाधिवक्ता समेत रहनुभएका खड्कालाई कोविड-19 संक्रमण भएपछि सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचारका लागि राखिएकोमा हिजो निधन भएको हो। वीरगंजदेखि पतलैयासम्मको सड़कलाई 6 लेनमा विस्तार गर्ने योजना हालसम्म पनि पूरा हुन सकेको छैन। 2073 सालमा शुरू गरी 2 वर्षमा निर्माण सम्पन्न गर्ने भनिएको सड़क अझै पूरा नहुँदा आसपासका बासिन्दा शास्ति बेहोर्न बाध्य छन्। बाराबाट संवाददाता रंजन यादवको रिपोर्ट।
आयोजना र ठेकदार कम्पनीको लापरवाहीका कारण वीरगंज पतलैया 6 लेन सड़क खण्ड अझै पनि निर्माण हुन सकेको छैन। 2 वर्षीय आयोजनाको पटक पटक म्याद थपिए पनि योजनाको गति 65% मात्र देखिएको छ। सड़कमा यात्रा गर्ने मानिसदेखि व्यापारीहरू समेत यसको प्रत्यक्ष मारमा परेका छन्। व्यापारी सन्दीप शाह,
हामीले पनि बस्न दिनभरमा धेरै गाह्रो छ, अब गाडी इन्फेक्सन पनि धेरै छ, तपाईँलाई सामान पनि धेरै फोर्म छ, अब मान्छे लिनै मिल्दैन।
व्यापारी तथा यस क्षेत्रका स्थानीयहरू सड़क निर्माण गर्न दबाव दिने हेतुले बारम्बार सड़क चक्का जामदेखि आयोजना कार्यले घेराउ गर्न सम्मका काम गरेका छन्। 2073 असारमा शुरू भएको यो आयोजनाको काम 4 खण्डमा विभाजन गरी 4 निर्माण कम्पनीलाई जिम्मा दिइएको छ। समयमा घर टहरा हटाउन नसक्नु र पैसा विनियोजित नहुनु पनि काम ढिलाइ हुनुको कारण भएको योजना प्रमुख मनिष कुमार शाहले बताउनुभयो।
यो ठेका लागिसकेपछि बल्ल अनि सड़क सीमाहरू क्लियर गर्नुपर्ने स्थिति, त्यसले गर्दा चाहिँ सबै प्याकेजमा ढिलाइ भएकै हो भनौँ। घरहरू भत्किने संरचनाहरू सड़क सीमा चाहिँ क्लियर हुनेमै समय लाग्यो। टाइमली हामीले कन्ट्राक्टरले पैसा दिन सकेका छैनौँ, अझ 22 करोड हामीलाई थप चाहियो भनेर हामीले विभागलाई मागेका छौँ। त्यो पैसा
ठेकदार कम्पनीले काम गर्न नसक्ने तर आयोजनाले बारम्बार ठेक्का सम्झौता बढ़ाइरहने प्रवृत्तिले यस क्षेत्रका बासिन्दामा निराशिता छाएको छ। रंजन यादव, रेडियो नेपाल, बारा।
अब अन्तर्राष्ट्रिय समाचार। कोरोना भाइरस महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित भारतमा पछिल्लो 24 घण्टामा 3,780 जनाको मृत्यु भएको छ। कुल संक्रमितको संख्या 2,07,00,000 पुगेको छ। गत मे 1 तारीकमा 4,00,000 कोरोना संक्रमित देखिए पनि पछिल्ला 2 दिनमा यो संख्यामा केही कमी आएको देखिएको त्यहाँका केन्द्रीय परिवार कल्याण मन्त्रालयले जनाएको छ। पछिल्लो 24 घण्टामा कोरोनाबाट संक्रमितको संख्या 3,57,000 रहेको भेटिएको छ। भारतमा हालसम्म 1,70,00,000 व्यक्ति संक्रमण मुक्त भएका छन्। कोरोना भाइरस संक्रमणबाट हालसम्म भारतमा 2,26,188 जनाको ज्यान गइसकेको छ। कोविड 19 को तीव्र संक्रमण र मृत्युका कारण भारतको स्वास्थ्य पूर्वाधारमा ठूलो चाप देखिएको छ भने अग्र पंक्तिमा रहेर काम गर्नुपर्ने स्वास्थ्य कर्मीहरूमाथि ठूलो चुनौती रहेको छ। नयाँ दिल्ली र मुम्बई जस्ता ठूला शहरमा अक्सिजन आपूर्ति सहज नहुँदा धेरै मानिसले ज्यान गुमाइसकेका छन्। कोरोना संक्रमितको दैनिक मृत्यु बढेसँगै भारत सरकारले कोरोनाको खोप अभियानलाई पनि तीव्र बनाएको छ। यसैबीच भारतका वैज्ञानिक सल्लाहकारहरूले कोरोना संक्रमणको तेस्रो लहर आउने चेतावनी दिएको छ। दोस्रो लहरका कारण आक्रान्त बनेको भारतमा तेस्रो लहरका कारण अझै क्षति बिहोर्नु पर्ने हुन सक्नेमा चिन्ता व्यक्त गरिएको छ। भारतको पश्चिम बंगाल राज्यको मुख्यमन्त्रीमा नियुक्त हुनुभएकी तृणमूल कंग्रेस पार्टीका अध्यक्ष ममता ब्यानर्जीले आज मुख्यमन्त्री पदको शपथ लिनुभयो। मुख्यमन्त्री पदको शपथ लिनुभएपछि सम्बोधन गर्नुहुँदै ब्यानर्जीले हालै सम्पन्न चुनावपछि राज्यमा भएका हिंसामा संलग्नमाथि कड़ा कार्यवाही गरिने बताउनुभयो। अमेरिकी राष्ट्रपति जो बाइडेनले जुलाई 4 को स्वतन्त्रता दिवस अघि कम्तीमा 70% वयस्क अमेरिकीहरूले कोविड 19 विरूद्धको पहिलो खोप लिइसकेको आफूले हेर्न चाहेको बताउनु भएको छ। सोमबार व्हाइट हाउसमा बोल्दै बाइडेनले 2 महिनापछि स्वतन्त्रता दिवस मनाउँदा अमेरिका भाइरसबाट पनि स्वतन्त्र हुने गरी अघि बढ़न सकिने धारणा राख्नुभयो। अमेरिकाको वयस्क जनसंख्याको 56% भन्दा बढ़ीले खोपको पहिला मात्रा लिएका छन् भने एक तिहाई पूर्ण रूपमा सुरक्षित भएको भनिएको छ। तर पछिल्लो दिनमा खोप लगाउनेको संख्या घटेको भए पनि लक्ष्य पूरा हुने दिशामै रहेको बाइडेनले बताउनुभयो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले संघीय सरकारलाई आगामी आर्थिक वर्षमा कुल गारस्थ उत्पादन जीडीपीको 5.5% नबढ़ने गरी मात्र आन्तरिक ऋण उठाउने लक्ष्य बजेटमा राख्न सुझाव दिएको छ। आयोगले प्रदेश र स्थानीय तहले लिन सक्ने आन्तरिक ऋणको सीमा समेत निर्धारण गरी नेपाल सरकारलाई सिफारिश गरेको छ। सरकारले आन्तरिक ऋण आगामी आर्थिक वर्षको प्रक्षेपित कुल गारस्थ उत्पादनको 5.5% नबढ़ने सीमाभित्र रहेर मात्र आन्तरिक ऋण उठाउने सीमा तय गर्नुपर्नेछ। आयोगले प्रदेशका लागि आगामी आर्थिक वर्ष 2078-79 नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँड र प्रदेश सरकारको आफ्नो आन्तरिक स्रोतबाट प्राप्त हुने राजस्व योगफलको 12% नबढ़ने गरी आन्तरिक ऋण लिन सक्ने सीमा तोकेको छ। स्थानीय सरकारले भने आगामी आर्थिक वर्ष 2078-79 नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँड सवारी साधन करको बाँडफाँडको रकम समेत र स्थानीय तहको आन्तरिक स्रोतबाट प्राप्त हुने राजस्व योगफलको 12% नबढ़ने गरी आन्तरिक ऋण लिन सक्ने गरी सीमा तय गरिएको जनाएको छ। आयोगले आन्तरिक ऋण लिनु अघि सार्वजनिक ऋणको उद्देश्यमा स्पष्ट हुन 3 सरकारलाई सुझाव दिएको छ। आन्तरिक ऋण उठाउँदा उच्च तथा दिगो आर्थिक वृद्धि, रोजगारी सृजना र उत्पादकत्व वृद्धि हुने कार्यक्रममा खर्च गर्ने सुनिश्चित गर्न समेत आयोगले भनेको छ। आयोगले आन्तरिक ऋणको प्रयोग अनुत्पादक अनुदान वा चालू खर्चका लागि नगर्न, पुँजी निर्माण, दीर्घकालीन लाभ दिने प्रकृतिका उत्पादनशील, रोजगारमूलक तथा आन्तरिक आय बढ़ाउने क्षेत्रमा परिचालन गर्न समेत सुझाव दिएको आयोगका सचिव बेगेन्द्र राज शर्मा पौडेलले जानकारी दिनुभयो। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कोविड 19 को दोस्रो लहरका कारण निकट भविष्यका आर्थिक परिदृश्यहरू चुनौतीपूर्ण रहेको बताउनु भएको छ। दक्षिण एसियाली सहयोग संगठन सार्क मुलुकका अर्थमन्त्रीहरूको अनौपचारिक बैठकलाई बुधबार भर्चुअल रूपमा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले अर्थतन्त्रको उत्पादनशीलता कायम गर्दै परिस्थितिलाई हरसम्भव वशमा राख्ने प्रयत्नका बावजूद निकट भविष्यका आर्थिक परिदृश्यहरू चुनौतीपूर्ण नै रहेको उल्लेख गर्नुभयो। अर्थमन्त्री पौडेलले कोविड महामारी पर्यटन, उत्पादन, स्वास्थ्य, शिक्षा र मानव जीवनका समग्र पक्षलाई निरन्तर पीड़ित बनाइरहेको उल्लेख गर्दै जीवन र जनजीवनलाई बचाउन विश्वव्यापी ऐक्यबद्धता, सामूहिक प्रयत्न र सहयोग अपरिहार्य रहेको बताउनुभयो। अर्थमन्त्री पौडेलले जनस्वास्थ्यमा आएको संकटपूर्ण समयमा जीवन बचाउने खोपलाई विश्वकै अत्यावश्यक साझा वस्तुको रूपमा लिने विश्वास व्यक्त गर्दै खोपको आपूर्तिमा सबै देशले सहज रूपमा पहुँच कायम गर्न सक्ने र खरिद गर्न सक्ने अवस्था सुनिश्चित गर्न अपरिहार्य भएकोमा जोड़ दिनुभयो। एसियाली विकास बैंकको 14 वार्षिक बैठकको अवसरमा भर्चुअल माध्यमबाट सार्क अर्थमन्त्री तथा प्रतिनिधि मण्डलका प्रमुखहरूको बैठक भएको हो। बुधबार नेपाली शेयर बजारको मापक नेप्से परिसूचक 5.09 अंकले घटेर 2649.60 अंकमा झरेको छ। बुधबार क वर्गका कम्पनीहरूको कारोबार मापन गरे सेन्सिटिभ इन्डेक्स पनि 1.63 अंकले घटेको छ। बुधबार दिनभर 78,771 कारोबारहरूबाट 1,48,67,995 शेयरहरू 6,21,68,14,313 रुपियाँमा किनबेच भएका छन्।
अब खेल समाचार अजय बमबाट।
अखिल नेपाल फुटबल संघ एन्फाले वैशाख 22 गतिको दिनलाई एन्फा डेको रूपमा हरेक वर्ष मनाउँदै आएको छ। एन्फा प्रवक्ता किरण राईले बुधबार विज्ञप्ति मार्फत एन्फा डेको शुभकामना व्यक्त गर्नुभएको छ। एन्फाले कोविड 19 का कारण उत्पन्न प्रतिकूल अवस्थाका कारण एन्फा डेको अवसरमा आयोजना गर्न भनिएका सबै पूर्व निर्धारित कार्यक्रम यस वर्षलाई स्थगित गरिएको बताएको छ। एन्फाले वैशाख 22 गतिको दिनमा फुटबल क्षेत्रमा लागेका हरेक विधाका व्यक्तिलाई सम्मान गर्दै एन्फा डे मनाउँदै आएको थियो। कोरोनाको कारण गत वर्ष समेत एन्फा डेको कार्यक्रम प्रभावित बनेको थियो। क्रमाछिरिङ शेर्पा अध्यक्षमा निर्वाचित भएर आएपछि वैशाख 22 गतेलाई एन्फा डेको रूपमा मनाउने निर्णय भएको थियो। फुटबल संघको आफ्नै दिवस समेत नभएको अवस्थामा एन्फाले यस दिनलाई एन्फा डेको रूपमा मनाउने शुरूआत गरेको हो। वैशाख 22 गते नै एन्फामा शेर्पा नेतृत्वको कार्य समिति निर्वाचित भएको थियो। नेपाल राष्ट्रिय टोलीका फरवार्डर अभिषेक रिजालले बुटवल लुम्बिनी एएफसीबाट खुकुरी नेपाल सुपर लिग एनएसएलमा खेल्ने भएका छन्। बुटवल लुम्बिनीले अन्तिम समयमा रिजाललाई अनुमोदन गरेको हो। उनी बुधबार नै टोलीको प्रशिक्षणमा चुटिसकेका छन्। रिजाल भारतीय क्लब एजवालमा अनुमोदित रहेका कारण चैत 6 गते भएको एनएसएलको अक्सनमा समावेश गरिएका थिएनन्। लिग चरणको चौथो चरणको खेल सकिँदा बुटवल लुम्बिनी 5 अङ्कका साथ अङ्क तालिकाको चौथो स्थानमा छ। लुम्बिनीले लिग चरणमा ललितपुर सिटी एएफसी र धनगढ़ी एएफसीसँग खेल्न बाँकी छ। नेपाली टोलीले गत महिना स्वदेशमा आयोजना भएको थ्री नेसन कप जित्दा अभिषेक त्यसका सदस्य थिए। बंगलादेशलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो।
अब मौसम। आज राति देशभर आंशिकदेखि सामान्य बदलिरही केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिना सहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि पहाड़ी भूभागका धेरै स्थानमा सामान्यदेखि पूर्ण तथा बाँकी भूभागमा आंशिकदेखि सामान्य बदलिरही केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिना सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी, लुम्बिनी र प्रदेश एकका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 24.5 डिग्री सेल्सियस, न्यूनतम 16.2 डिग्री सेल्सियस, वर्षा 2.2 मिलिमिटर। काठमाण्डौको अधिकतम 24.5 डिग्री सेल्सियस, न्यूनतम 15.4 डिग्री सेल्सियस, वर्षा 1.1 मिलिमिटर। पोखराको अधिकतम 24.2 डिग्री सेल्सियस, न्यूनतम 18.7 डिग्री सेल्सियस, वर्षा 11.8 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 29.2 डिग्री सेल्सियस, न्यूनतम 18 डिग्री सेल्सियस, वर्षा 22.5 मिलीमिटर। र दिपायलको अधिकतम 28.5 डिग्री सेल्सियस, न्यूनतम 19 डिग्री सेल्सियस, वर्षा 13 मिलीमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा बीच भेट। वैशाख 27 गते प्रतिनिधि सभामा पेश हुने विश्वासको मतको पक्षमा सहयोग गर्न प्रधानमन्त्रीको आग्रह। नेकपा माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता। कोरोना संक्रमणका कारण नेपालमा थप 58 जनाको मृत्यु। थप 8,659 जनामा कोरोना संक्रमण। नेपालमा कोरोना महामारी शुरू भएपछि आज मृतक र संक्रमितको संख्या अहिलेसम्मकै धेरै। र भारतका वैज्ञानिक सल्लाहकारहरूद्वारा कोरोनाको तेस्रो लहर आउने चेतावनी। हवस्त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।